नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98, 100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार सुमन थापा संगम। साहित्यकार संगमका प्रकाशित कृतिमा माइती घरको फूल कविता संग्रह विक्रम सम्बत 2075 प्रकाशित भएको थियो। यसै गरी उहाँको पछिल्लो कृति अभुदय कविता संग्रह 2082 प्रकाशित भएको थियो। साथै उहाँको संयुक्त कविता संग्रह कृति प्रेमको आदिम गीत पनि प्रकाशित भइसकेको छ। कवि संगमका फुटकर कविताहरू, गीत, नियात्राहरू पनि समय समयमा प्रकाशित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा चर्चा परिचर्चा गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार संगमलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
धन्यवाद सर।
हजुर, अब सबैभन्दा सुरुमा कुराकानीलाई अगाडि बढाउँदै जाँदाखेरि विशेष त तपाईँको साहित्यिक यात्रा कसरी प्रारम्भ भयो, साहित्यतर्फ कसरी आकर्षित हुनुभयो, यसबारेमा विगतलाई एकपटक कोट्याउन, तपाईँ कसरी साहित्य लेखनतर्फ प्रवेश गर्नुभयो?
अवश्य पनि सर, एकदमै राम्रो प्रश्न गर्नुभयो। मेरो यो साहित्यिक प्रतिको लगाव भनौँ, मेरो घरभित्रै मेरो आमा अत्यन्तै यो उपन्यासहरू अत्यन्तै पढ्ने, उहाँले म सानै छँदा पनि उहाँले सुनाउने गर्नुहुन्थ्यो। मैले तिम्रो नाम चाहिँ उपन्यासको पात्रबाट नै राखेको हुँ, मना उपन्यास। मैले मना उपन्यास पढ्दाखेरि सुमन पात्र असाध्यै मन परेर मैले तिम्रो नाम चाहिँ सुमन राखेको भन्नुभएको थियो। उहाँले पढ्ने, उहाँले जुन एउटा कृतिहरू त्यतिखेर अब यसरी अहिले जस्तो धेरै किनेर पढ्ने चलन, उहाँ फेरि म भन्छु अलिखित साहित्यकार हुनुहुन्थ्यो भनौँ, कहीँ पनि उहाँ यस्तो साहित्य भनेर साहित्यकार भनेर उहाँ जानुभयो भने उहाँ सुअध्ययन अत्यन्तै सुअध्ययन गर्ने, त्यही नै मलाई एउटा प्रभाव पर्यो र म त्यसरी नै गरेँ। मेरो बुबा पनि त्यस्तै नै हुनुहुन्छ, उहाँले आफ्नो आत्मकथा लेख्नु भएको छ तर प्रकाशित चाहिँ हामीले अझै गरेका छैनौँ, उहाँले आफ्नो एउटा आत्मकथा लेख्नु भएको छ। एउटा पारिवारिक माहौल त्यस्तो छ।
त्यसमा पनि तपाईँको लेखन यात्रा कहिलेबाट प्रारम्भ भएको थियो, त्यसको पनि कुनै सम्झना छ? कस्तो विधाबाट तपाईँ अगाडि बढ्नु भएको थियो, कसरी लेखन यात्रा प्रारम्भ भएको थियो तपाईँको आफ्नो व्यक्तिगत रूपमा, त्यो केही सम्झना छ विगत सम्झँदै गर्दा?
मैले सम्झना अलिकति सम्झँदाखेरि स्कुले जीवन, जब हामी 8, 9, 10 यसरी पढ्थ्यौँ भर्खर, अब टिनेजका हामी होइन, त्यतिखेर हामीले चाहिँ नि सायरी चल्थ्यो, हाम्रो चाहिँ नि सायरी चल्थ्यो। पोस्ट कार्डहरू अहिलेको जस्तो अब यो प्रविधि थिएन, हामीले पोस्ट कार्डहरूमा चाहिँ आफ्ना मनका भावहरू व्यक्त गरेर हामीले पोस्ट कार्डमा चाहिँ सायरीहरू लेख्ने गर्थ्यौँ। त्यही नै हाम्रो मेरो सुरुवाती त्यही नै हो भन्नु, अब ठ्याक्कै यही मिति भनेर त्यस्तो नभइकन एउटा स्कुले जीवन,
स्कुले समय जुन बेला पोस्ट कार्डमा विभिन्न सूचना जानकारी लाई सायरीको माध्यमबाट एक व्यक्तिले अर्को व्यक्तिलाई व्यक्त गर्ने प्रचलन थियो, त्यसै मार्फतै तपाईँ साहित्य लेखनतर्फ अगाडि बढ्दै जानुभयो। हजुर, अब कृति लेखनतर्फ केन्द्रित हुन चाहन्छु म विशेष त। तपाईँका 3 कृतिहरू प्रकाशित भइसकेका छन्, एउटा संयुक्त कृति र 2 एकल कृतिका रूपमा अगाडि आइसकेका छन्, बजारमा प्रकाशित भइसकेका छन्। 75 जसरी तपाईँले माइती घरको फुल शीर्षकमा कविता संग्रह प्रकाशित गर्नुभयो, त्यसपछि पछिल्लो समय 82 आइपुग्दा अभुदय शीर्षकमा कविता सङ्ग्रह नै प्रकाशित गर्नुभयो। यो 75 देखि 82 बिचमा दुईटा कृति निकालिराख्दाखेरि पछिल्लो कृतिबाट अगाडि बढ्न चाहन्छु, त्यसपछि म तपाईँको अघिल्लो कृति 75 सालको माइती घरको फुलमा पनि म प्रवेश गर्नेछु। यो अभुदय शीर्षक राख्नु भएको छ नि, यो शीर्षकको सन्देश या यसले दिन खोजेको चेतना के हो त्यसबाटै प्रवेश गरौँ न।
हजुर, एकदम मिठो प्रश्न। यो अभ्युदय कसरी राख्यो भन्दाखेरि, अभ्युदयको अर्थ उज्यालोतर्फ। मलाई यो कृति निकाल्दाखेरि धेरै साथीहरूले होइन कृतिभित्रकै शीर्षक राख्दा राम्रो हुन्छ भन्ने एउटा सुझाव पनि दिनुभएको थियो, तर मलाई कृतिको नाम चाहिँ एउटा शब्दमा राख्न मन थियो। त्यो एउटा शब्द मैले खोज्दै जाँदाखेरि अभ्युदय भनेको उज्यालोतर्फ, हामी समाजमा होस् परिवारमा होस् हामी अगाडि बढ्ने भनेको त उज्यालोतर्फकै बाटो रोज्नुपर्छ भन्ने लाग्यो मलाई। त्यसरी मैले यो अभिनय चाहिँ त्यसरी चयन गरे।
विशेष त यो कविता संग्रहमा तपाईँलाई सबैभन्दा बढी अनुभूतिले छोएको या तपाईँको लेखनले तपाईँ आफैलाई प्रभावित पारेको कुनै कविता या कुनै भावना छ त्यसमा जाउँ, अनि त्यसपछि यसभित्र रहेका अन्य कविताका बारेमा हामी चर्चा गर्ने नै छौँ।
प्राय मलाई लाग्छ एउटा कविले जुनै पनि रचना रच्दाखेरि समाजमा देखिएको घटनाहरू, परिवारभित्रको घटनाहरू, हजुरको अब विसङ्गतिसँग जुधेर जानुपर्ने अवस्था, ती सबैहरूले जुनले छुन्छ नि त्यही नै एउटा कविलाई चाहिँ जसले जुन कुराले छुन्छ नि त्यही नै एउटा रचनाको रूपमा निस्किन्छ भन्ने चाहिँ मलाई लाग्छ। मैले मेरो रचनाहरू यहाँ प्राय रचनाहरू सामाजिक कुरा सामाजिक घटनाहरूसँग पनि आधारित छन्, यहाँ धेरै कविताहरू र पारिवारिक घटनाहरूसँग पनि आधारित छन्। त्यसरी मैले एउटा यो रचनालाई चाहिँ अगाडि यो कृतिभित्र राखेको छु।
तपाईँको यो कविता सङ्ग्रह मेरो हातमा पनि छ यति बेला र मैले सरसर्ती तपाईँको कविताका शीर्षकहरू हेर्दै गर्दाखेरि एउटा शीर्षकले अलिकति छोएको छ, मलाई आकर्षित गरिराखेको छ, शून्य समयको साक्षी भन्ने शीर्षकको कविता छ तपाईँसँग। यो कविताको बारेमा थोरै बताइदिनुहोस्, त्यसपछि हामी यो कविता पनि सुन्नेछौँ तपाईँकै मुखारविन्दबाट।
अवश्य पनि सर, यो शून्य समयको साक्षी खासमा मेरो बुबा विदुर हुनुहुन्छ। बुबालाई देखेपछि मलाई सायद बुबाको मनमा यस्तो कुराहरू आउँछ होला, आमाको सम्झनामा बुवा धेरै रोइ हिँड्ने, बुवालाई चाहिँ हामीले कतिपटक त्यो अवस्थामा हामीले भेट्यौँ होइन। त्यो स्थिति हुँदाखेरि बुवा आफूलाई अत्यन्त, हामी 7 छोराछोरीमा पनि 5 चाहिँ नजिकै थियौँ र हामीले उहाँलाई कति नै सम्झाउन खोज्दाखेरि पनि उहाँले चाहिँ आफूलाई आमाको सम्झनाबाट अलग गर्नै नसक्ने क्या। अनि यो शून्य समयको साक्षी चाहिँ खासमा बुवालाई नै इङ्गित गरेर लेखिएको कविता हो।
यो कविता पनि यही मौकामा सुनौँ, त्यसपछि अझै यस कवितामा पोखिएका भावका बारेमा पनि चर्चा गरौँला।
अवश्य पनि सर। कविताको शीर्षक छ शून्य समयको साक्षी। सोच्छु सोच्छु मेरो आवाज तिमीसम्म पुग्न सकेको भए कति खुसी हुन्थ्यो होला रात, तिमीसम्म पुग्न नसकेको पीडामा म छटपटी रहँदा स्वप्नवत तिम्रो उपस्थितिले कति रमाउँथ्यो होलान् परेलीहरू, रातहरूले आएर अङ्कमाल गर्यो लाग्यो तिम्रो अभाव पूर्ति भयो, रातहरूले आएर अङ्कमाल गर्यो लाग्यो तिम्रो अभाव पूर्ति भयो, पारिजातहरू एक एक गरी झरे भुइँभरि, त्यो झर्नुको पल छेड भरमै भत्किएर पहिरो खस्यो हृदयमा, मलाई छोएर बतासले ल्याएको थियो खबर तिमीसम्म पुग्न असमर्थ मेरा भावनाले पर्खिरहेको थियो न्यानो बिहान, तिमीले छोडेदेखि नै हो शून्य भएको घर र आँगन, रित्तो भएको हो हृदय, गुणका चराहरू वियोगमा छन्, वियोगसँग पखेटा हालेर उड्दैछन् अहिले माथि माथि, गुण छोडी जाने चराहरूले मनको भाषा नबुझेपछि खेटा लाग्यो भनेर मन बुझाउनु बाहेक के नै छ र मसँग, हो प्रिय बचेराहरू हाम्रो सम्बन्धका चिनो हुन् मियो हुन् भविष्यको, आफ्नै जीवन सङ्घर्षका कथाहरू तिमी देवतुल्यलाई नसुनाए कहाँ मिल्थ्यो र ममा शान्ति, जब म तिमीमा निहित थिएँ तिमी र म हामी भएका थियौँ, हाम्रा सन्तान फुल जस्ता छन् हेरेर तिनलाई हामी मुस्कुराउँथ्यौँ, जुन जस्तै झिजो थिएन पीडा कमै थिए, मुस्कान थियो जीवनमा यति बेला मेरो मुस्कान तिमीसँगै टाढिएको छ, यति बेला मेरो मुस्कान तिमीसँगै टाढिएको छ, टाढा छु म तिमीबाट घाम र जुन जस्तै निष्ठुर त समय रहेछ, व्यस्त बचेराहरू आफ्नै उडानमा छन्, व्यस्त बचेराहरू आफ्नै उडानमा छन्, नियतिले छुट्याएको हाम्रो तन आउने प्रत्येक बतासँग किरण टेकेर ओर्लने घामसँग बाटो नबिराई बग्ने नदीसँग फुलका रङसँग एउटै प्रश्न गर्छु नियमित अचेल कहाँ छेउ तिमी कहाँ छु म मेरा निम्ति समय पनि शून्य बनेको छ मेरा निम्ति समय पनि शून्य बनेको छ धन्यवाद
विशेष त मानिस एक्लो हुँदाखेरिको अनुभव र अनुभूति सङ्गालिएको र त्यस्तै भावनाहरू प्रकट गरिएको कविता भर्खरै वाचन गर्नुभयो अब फेरि पनि हामी संवादमै फर्किन्छौँ तपाईँको पछिल्लो कृति सँगसँगै अघिल्लो कृति जुन माइती घरको फुल कविता सङ्ग्रह प्रकाशित भइसकेको छ 75 सालमै यो अघिल्लो कृति र पछिल्लो कृति बिचमा सर्जक आफैले भन्नुपर्दाको फरकपन या त्यसमा भएका भावना र यसमा पोखिएका भावनाहरू बिचको अन्तर केही छ
असाध्यै महत्त्वपूर्ण र अत्यन्तै पारिवारिक हिसाबले यो प्रश्न राखिदिनु भयो सोध्नु भयो म अत्यन्तै खुसी छु धन्यवाद सर किनकि माइती घरको फुल कृति चाहिँ नि मलाई थाहै नदिकन मेरो छोरीहरूले कृति प्रकाशन गरेर मलाई जन्मदिनको दिनमा उपहार दिएका हुन् त्यो मलाई थाहा नै छैन कि मेरो कृति निस्कँदैछ भन्ने कुरा मैले भर्खर फेसबुक आएको बेला अब जस्तै मुहार पुस्तिकामा त एउटा लेख्ने रहर एउटा लहरमा चाहिँ जति लेख्थेँ मैले मुहार पुस्तिकामा राख्थेँ मुहार पुस्तिकामा राखेको मेरो छोरीहरूले चाहिँ नि मेरो मम्मीलाई यस्तो मनपर्छ मम्मी लेख्न रुचाउनुहुन्छ पढ्न रुचाउनुहुन्छ भनेर उनीहरूले जसरी मलाई एउटा सपोर्ट साथ हौसला दिएका छन् र अहिलेसम्म पनि दिँदै आएका छन् त्यतिखेर त्यो कृति त्यसरी निस्केको थियो मैले थाहै नपाइकन निस्केको कृतिमा मैले के लेखेँ कस्तो लेखेँ कहाँ त्यसमा त मैले कुनै पनि मैले हेर्न पनि हेरेको थिइनँ त्यसमा कुनै बनाउनु पर्छ त्यसलाई मिलाउनु पर्छ भन्ने नै छैन जस्तो मुहार पुस्तिकामा थियो त्यही नै मेरो माइती घरको फुलमा आएको छ अनि त्योदेखि बिचमा जब बच्चाहरूले मलाई त्यो कृति म त उसमा विमोचनमा पनि कसको कृति यहाँ आज विमोचन हुँदैछ भनेर म आफै एउटा उसमा गएको मान्छे पछि मेरो नाम लिएर बोलाउँदाखेरि म आफै दङ्ग परेँ म त अरू कोही नै होला सुमन थापा भन्ने अरूलाई पर्खिराखेको थिएँ त्यस्तो स्थितिमा चाहिँ जब त्यो कृति निस्क्यो त्यो कृति निस्किसकेपछि मलाई कस्तो अनुभव भयो भने छोरीहरूले मलाई चाहिँ नि उभिन त सिकाए तिनीहरूले मलाई उभ्याएको हो मलाई कृति उपहार दिनु भनेको मलाई उभ्याएको अब हिँड्नु चाहिँ मैले पर्छ मैले हिँड्न छोड्नु हुँदैन म अब आफै आफ्नै गोडाले चाहिँ हिँड्नुपर्छ आफ्नै पाउले हिँड्नुपर्छ आफ्नै सडकलाई चाहिँ आफ्नै अनुभवहरू बटुल्नुपर्छ र मैले लेख्नुपर्छ भनेर मैले त्यो निरन्तरता त्यसरी दिएँ त्यसपछि 7 वर्ष लगातार 7 वर्ष पछाडि चाहिँ अभिदय निस्किएको
त्यो क्षण जसरी तपाईँले थाहै नपाइकन आफ्नो कृति प्रकाशित भई विमोचनको क्षणसम्म पुग्दा पनि थाहा नपाउने जुन परिवेश भन्यो र 81 तपाईँले थाहा पाउँदै गर्दाखेरि त्यो क्षण कस्तो महसुस गर्नुभएको थियो तत्कालीन समयमा केही बताउन सकिने सम्झना छ तपाईँसँग
अवश्य पनि सर त्यो क्षण त म बिर्सनै सक्दिनँ कहिले पनि सायद मृत्यु पऱ्यो नि त म बिर्सन सक्दिनँ त्यो क्षण त बच्चाहरू सबै बाहिर मेरो उनीहरूले चाहिँ नि यो कृति विमोचन गर्न बहिनीलाई र हाम्रो श्रेष्ठ समाजका विधान आचार्य पवन आलोक सरहरूलाई चाहिँ जिम्मा दिएका रहेछन् त्यो कृतिको लागि चाहिँ नि आएको रहेछन् मेरो माइती नेपालगञ्ज नेपालगञ्जबाट भाइ बहिनी बुवा सबै आउनुभएको अन्य उसले चाहिँ आएको भनेर मलाई गर्नुभएको थियो जब म त्यो कृति विमोचन कसको त्यहाँ हल्ला थियो पुरै छोपिएको थियो ब्यानरमा पनि नामहरू सबै छोपिएको थियो कसको कृति भनेर एकअर्कालाई चाहिँ त्यहाँ प्रश्न भइराखेको थियो त्यो हलभित्र अनि मेरो छोरीहरू चाहिँ अनलाइन भिडियोमा रहेछन् जब मलाई नाम बोलाएर अगाडि स्टेजमा बोलाइयो तपाईँ आउनुहोस् भनेर बोलाइयो म त सहनै सकिनँ मञ्चमा पुगेपछि त म बेसरी गुवा गर रोइहालेँ कि मैले कल्पना मेरो कल्पना भन्दा बाहिर मैले कहिले पनि सोचेकै थिइनँ कि मेरो कृति यसरी निस्किन्छ अथवा कृति निकाल्नुपर्छ मेरो आफ्नै सोच बनेको थिएन त्यतिखेर कृति निकाल्नुपर्छ मैले यति लेखेछु मलाई जसरी पनि एउटा सङ्ग्रह निकाल्नुपर्छ भन्ने नै मेरो सोच थिएन त्यस्तो परिवेशमा चाहिँ छोरीहरूले त्यसरी उपहार दिँदाखेरि मैले टाढा भएका छोरीहरूलाई चाहिँ धेरै मिस गरेँ म बेसरी रोएँ त्यो बेला
हजुर विशेष त यो कविता लेखनकै हामी चर्चा गरिरहेका छौँ कविता लेखन गर्दै गर्दाखेरि व्यक्तिगत अनुभूतिले पनि काहीँ न काहीँ मानिसलाई प्रभावित पारिरहेको हुन्छ सँगसँगै सामाजिक यथार्थले पनि त्यो लेखन यात्रामा अथवा भावना व्यक्त गर्नलाई काहीँ न काहीँ प्रेरित गरिरहेको हुन्छ यसरी यो व्यक्तिगत अनुभूति र सामाजिक यथार्थलाई सन्तुलित रूपमा अगाडि बढाउन एकजना सर्जकलाई कतिको सहज हुन्छ या त्यो समाजका घटनाहरू टिपेर उनेर शब्द मार्फत कविता सिर्जना गर्दा त्यो एउटा परिवेशले कविता सहज ढङ्गले जन्मिन्छ?
यस्तो हुन्छ सर, कस्तो हुन्छ भन्दाखेरि एउटा सर्जकले जुन एउटा आफ्नो आँखाले देख्छ नि समाजमा, कतिपय राम्रा कुराहरू देख्छ, कतिपय दुर्घटनाहरू देख्छ, कतिपय घटनाहरू देख्छ नि, त्यो कुरालाई सहज हिसाबले हामीले टिप्नलाई, टिपेर समाज सामु ल्याउनलाई अलिकति सङ्घर्ष त हुन्छ नै। किन हुन्छ भन्छु भनेपछि हाम्रो एउटा सोच हुन्छ, त्यो सोचले लेखिएको कुराहरू समाजसम्म र एउटा पाठकसम्म पुग्दाखेरि त्यसले कतै नकारात्मक असर पनि पर्छ कि भन्ने एउटा सचेत त हुनै पर्छ। र एउटा रचना रच्दाखेरि जहिले पनि मेरो अनुभवमा रचना रच्दाखेरि त्यसले चाहिँ नि एउटा सन्देश दिनुपर्छ, त्यसले मानिसलाई चाहिँ नि एउटा हेय भावतिर जाने होइन कि एउटा उदयतर्फ जानुपर्छ, एउटा सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ सर।
हजुर, यो सँगसँगै तपाईँ कविता पनि लेख्नुहुन्छ, सँगसँगै गीत पनि सिर्जना गर्नुहुन्छ, साथसाथै नियात्रा पनि लेखिराख्नु भएको छ।
हजुर,
गीत लेखन गर्दै गर्दा र कविता लेखनमा पनि केही फरक पनि पाउनु भएको छ लेखनको दृष्टिकोणले, सर्जकको हिसाबले भन्नुपर्दा?
फरक त पक्कै पनि हुन्छ सर। फेरि एउटा म कस्तो छु भन्दाखेरि कविता लेख्दाखेरि मान्छेलाई एकपटक यो हृदयमा चाहिँ चोट पुग्नै पर्छ, अथवा त्यो चिजले चाहिँ छुनै पर्छ, मस्तिष्कमा छोएर हृदयसम्म चाहिँ पुग्नै पर्छ, त्यो नपुगिकन कविता चाहिँ खारिएको कविता हुँदैन भन्ने लाग्छ। तर मेरो अब जस्तै सरले भन्नुभयो गीतको कुरा, गीतमा चाहिँ म एकदम प्रेममा डुब्छु के, प्राय जसो मेरो प्रेमिल गीतहरू नै छन् होइन, म एकदम प्रेम कल्पना गर्छु र म गीतलाई चाहिँ त्यसरी एउटा लेख्दाखेरि मलाई सहज लाग्छ। सामाजिक भन्दा पनि म प्रेमिल गीतहरू बढी लेख्ने गएर कविता र गीत चाहिँ भिन्नता छ, कवितामा चाहिँ समाजमा जाने सन्देश जानुपर्छ भन्ने लाग्छ, गीतमा चाहिँ म आफ्नो एउटा प्रेम भाव मात्र प्रकट गर्छु।
हजुर, अहिले भर्खरै प्रेमको प्रसङ्ग पनि निकाल्नु भयो।
हजुर,
तपाईँले कविता पनि प्रेमको विषयमा, प्रेमको परिभाषा भनेरै कविता लेख्नु भएको छ। यो प्रेमको परिभाषा कविता तपाईँकै मुखबाट सुनौ, त्यसपछि यो सँगै जोडेर गीतका कुरा अझै गर्नेछौ, त्यसपछि हामी नियात्रातर्फ लाग्नेछौ।
अवश्य पनि सर, मेरो कविताको शीर्षक छ प्रेमको परिभाषा। थोरै उनले दुखाए, थोरै उनले दुखाए, अलिक धेरै म आफै दुख नपुगेछु, उनको सामिप्यमा काँपेको थियो हृदयका फित्ताहरू। थोरै उनले दुखाए, अलिक धेरै म आफै दुख नपुगेछु, उनको सामिप्यमा काँपेको थियो हृदयका भित्ताहरू। आँखाको बाटो हुँदै मुटुसम्मको यात्रा थियो र त कठिन थियो उनलाई भुल्न, उनीबाट छुट्टिनु पर्दा पीडा बोध नभएको होइन। प्रेम हृदय त हृदयलाई छुनु हो, प्रेम दुखाइ भन्दा अझै धेरै दुख्नु पनि हो, प्रेम मनले मनलाई गहिराईसम्म डुबाउनु पनि हो। प्रेमको गहिराई बुझाउन खोजे मैले, तर उनी मुस्कुराइरहे, सायद उनले बुझे होलान् प्रेमको वास्तविक परिभाषा।
हजुर, अब मैले यहाँ जोड्न खोजेको प्रश्न चाहिँ, तपाईँले कविता लेख्दाखेरि दुखान्त अथवा वियोगको कुरालाई बढी प्राथमिकता दिनुभएको छ, भर्खरै प्रसङ्गमा कोट्याउनु भयो गीत लेखनमा प्रेमिल भावका गीतहरू बढी लेख्छु भनेर भन्नुभयो, यो प्रश्न पार्न सकिन्छ हामीले? गीत लेखन तपाईँ मनोरञ्जनको दृष्टिकोणले अथवा त्यसलाई अझ भन्दाखेरि प्रेमिल भाव जगाउने दृष्टिकोणले गीत लेख्नुहुन्छ, र कविता आफ्ना मनका दुःख र वियोगका भावनाहरू व्यक्त गर्नुहुन्छ कविता मार्फत भन्न सक्छौँ?
यस्तो हुन्छ, मानिसको जीवनमा अब होइन वियोग पनि हुन्छ, धेरै कुरा, अब सुखान्त दुखान्त त सँगै त जीवन अगाडि बढ्छ नि त होइन र कहिले काहीँ चाहिँ नि त्यस्तो समय पनि हुन्छ जुन अब एकान्तमा हुँदाखेरि विगतले छुन्छ, कति कुराहरू जुन आफूले नचाहेको भन्दा फरक ढङ्गले अगाडि बढेको हुन्छ होइन, त्यो कारणले गर्दाखेरि अब यो वियोगान्त त्यो मनमा बढी छचल कि भने नि, मैले अघि पनि भने हृदयमा छुनुपर्छ कुनै पनि चिज कवितामा आउनलाई, हो त्यस्तो अवस्थामा चाहिँ लेखिएको कविता पनि हो भनौँ, यही नै हो।
विशेष त तपाईँको व्यक्तिगत अनुभूतिले सिर्जना गरेको कविता भनेर हामी यो प्रेमको परिभाषालाई व्याख्या गर्न पनि
सक्छौँ।
हजुर, अब फेरि हामी संवादलाई नियात्रातर्फ मोड्न चाहन्छौँ, विशेष त तपाईँ नियात्रा पनि फुटकर रूपमा लेख्नुहुन्छ, यो नियात्रा लेख्दै गर्दाखेरि यसमा त तपाईँले अनगिन्ती भावना सँगसँगै त्यहाँको परिवेशलाई पनि बुन्न या त्यसलाई चाहिँ शब्दद्वारा चित्रित गर्न सक्नुहुन्छ, नियात्रा लेखनको अनुभव र त्यतातर्फ आकर्षित हुनुभएको कारण पनि बताइदिनुहोस् न, तपाईँ कसरी नियात्रातर्फ पनि ढल्किनु भयो?
एउटा रहरको पनि मानिसहरूको एउटा रहर पनि हुँदो रहेछ. मलाई यात्रा गर्ने रहर चाहिँ नि औधी छ भनौँ. अब एक किसिमले मेरा बच्चाहरू बाहिर भएको कारणले बाहिर पनि मैले यात्रा गरेँ. सबभन्दा बाहिर यात्रा गर्दाखेरि त्यहाँका घटना त्यहाँका पात्रहरू देख्दाखेरि मलाई यात्रा लेख्ने मन चाहिँ नि त्यतिखेरदेखि नै हुन्थ्यो र त्यतिखेर पनि लेखेको थिएँ. पहिले त्योभन्दा पहिला पनि फुटकरमा या नेपालमै यात्रा गर्दा पनि मैले लेखेको थिएँ. यात्रा भनेको यात्रा भनेको त अब हामी जुन ठाउँ पुग्छौँ त्यो ठाउँसम्म हामी घरबाट निस्किएदेखि अनेकौँ पात्रहरू भेट हुन्छ, अनेकौँ परिस्थिति त्यहाँ देखिन्छ, अनेकौँ दृश्यहरूले छुन्छ होइन. त्यो चाहिँ नि एउटा कति कुराहरू चाहिँ नि कस्तो हुने रहेछ भने बिर्सन नसकिने खालका पात्रहरू भेटिन्छन् होइन. ती पात्रहरूलाई चाहिँ नि कसरी उजागर गर्ने, कसरी हामी समाजसम्म ल्याउने त भन्ने खालको पनि एउटा मनमा चाहिँ नि आउँथ्यो. म यता अमेरिका भएको बेलामा चाहिँ नि एउटा यात्रा मैले लेखेको छु. त्यहाँ कस्तो स्थिति भन्छ, हामी अमेरिका भनेर जति ठुलो रूपमा एकदम विकसित रूपमा लिन्छौँ नि त्यहाँको पात्रलाई भेट्दाखेरि म रोएँ पनि के. एकजना व्यक्ति त्यहाँको त्यहीँको स्थानीय व्यक्ति यति अशक्त हुनुहुन्थ्यो कि उहाँ बेडबाट तल झर्न सक्नुहुन्थेन. उहाँलाई हेरचाह गर्ने चाहिँ नर्सहरू आउनुहुन्थ्यो, बिहानदेखि बेलुकासम्म नर्सहरू आउनुहुन्थ्यो तर रातभरिको समय उहाँ एक्लै हुनुहुन्थ्यो. त्यो कसरी भेट देखियो भन्दाखेरि मेरो बच्चाको घर र उहाँको घर सँगै जोडिएको होइन. अनि त्यसपछि उहाँ एकपटक बेडबाट लड्नुभएछ, रातभरि उहाँ भुइँको भुइँ. बिहान पख चाहिने मेरो ज्वाइँ साहबलाई उहाँले कल गर्नु, राति पनि कल गर्न सक्नुभएछ. बिहान कल गरेर चाहिँ जोडिएको घरमा हामी पुग्दाखेरि उहाँको अवस्था देख्दाखेरि मलाई त्यो पात्र देखेपछि ओहो यस्तो विकसित सहरमा त यस्तो छ भन्ने मलाई एकदमै छोयो. अनि त्यो पात्रलाई त मैले टिप्नै पर्छ, मैले लेख्नै पर्छ. एउटा हाम्रो समाज कस्तो छ, हाम्रो सोच कस्तो छ भने ठुलो देश, ठुलो देशमा त एकदमै विकास, त्यहाँ चाहिँ केही दुःखै छैन भन्छौँ नि, तर त्यो होइन रहेछ भनेर त्यसरी मैले त्यहाँको पनि एउटा घटना टिपेको थिएँ. अनि यो अब पटक पटक अब हाम्रो साहित्यिक यात्राहरू हुन्छ, साहित्यिक यात्रा एउटा रमाउने मनोरञ्जन गर्ने मात्र नभइकन त्यहाँको स्थिति परिस्थितिहरूलाई विकासदेखि लिएर त्यहाँको कमजोरीदेखि लिएर सबै उजागर गरेर हामीले देशको हामीले यो सरकार सामु पनि पुर्याउनु पर्ने हुन्छ, समाजका अनेक नागरिक सामु पनि पुर्याउनु पर्ने हुन्छ. त्यस्तो चिजलाई चाहिँ टिप्नुपर्छ भनेर म यता यात्रातिर ढल्किएँ भनौँ.
साहित्यले चाहिँ विशेष गरी समाजको घटनालाई राज्यसम्म पुर्याउने एउटा सेतुको काम पनि गर्ने गर्छ.
अवश्य
त्यो गरिराख्दाखेरि जस्तै तपाईँले अहिले भर्खरै दिनुभएको उदाहरण, चाहे त्यो विदेशको किन नहोस् तर त्यस्तै परिस्थिति या त्यस्तै सन्दर्भ त्यस्तै परिवेश स्वदेशभित्र पनि हुन सक्छ.
अवश्य
कतिपय कुरा बाहिर नदेखिएका होलान्, उजागर नभएका होलान्, तर त्यस्तै समस्या या समस्याबाट जेलिएको समाजभित्र त्यस्ता प्रतिनिधि घटनाहरू हुन सक्छन्. राज्यलाई एक हिसाबले झकझकाउने अथवा त्यस्ता घटनाहरूतर्फ केन्द्रित गराउने र ती घटनाहरू समाधान गर्नलाई उन्मुख गराउन साहित्यकारको पनि काहीँ न काहीँ भूमिका हुन्छ. साहित्यले समाजको ऐना भनेर बोलिरहँदाखेरि ती घटनालाई देखाउने मात्रै होइन तर त्यसलाई कसरी निरूपण गर्न सकिन्छ भनेर त्यस्ता सुझाव समेत समेट्न सकिन्छ साहित्य मार्फत. यसरी समाज परिवर्तनको भूमिका खेल्दै गर्दाखेरि साहित्य जसरी समाजमा प्रतिबिम्बको रूपमा अगाडि आइरहेको छ त्यसले विश्वास जित्नुपर्ने हो राज्यको. त्यो चाहिँ काहीँ न काहीँ खस्केको हो कि काहीँ न काहीँ विश्वास जित्न नसकेको हो कि जस्तो पनि देखिन्छ. त्यसभित्रका विविध पाटोहरू छन्, विविध विषयमा यो छोटो समयमा हामी बहस गर्न सक्दैनौँ. तर एकजना सर्जकले भन्नुपर्दाखेरि साहित्यमा विचार बढी हावी हुन्छ या त्यो अनुभव र अनुभूतिका कुराले पनि साहित्यलाई चाहिँ डोर्याइरहेको हुन्छ त.
विचार एउटा पाटो हो, अनुभव र त्यसमा अनुभूतिहरू अर्को पाटो. त्यो चाहिँ नि अनुभव र अनुभूति नभइकन विचार मात्रै प्रकट हुँदैन. मेरो विचारमा कलमको शक्ति हामी सानो देख्छौँ तर कलमको शक्ति यति हुन्छ नि जुन हामी एउटा अनुभव र अनुभूति यत्तिकै हामीले संवाद गरेर सुनाएर एकजना व्यक्तिलाई भन्न सक्दैनौँ भने कलमको शक्तिबाट हामीले सारा सरकारदेखि लिएर नागरिकसम्म सबै ठाउँमा हामीले पुर्याउन सक्छौँ होइन. त्यसकारणले मेरो सोचाइमा चाहिँ नि विचारभन्दा अनुभव अनुभूतिहरू नै त्यहाँ हावी हुन्छ जस्तो लाग्छ है. विचार आफ्नो ठाउँमा छ, अब हजुरको विचार एउटा होला, अर्कोको विचार अर्को होला, विचार त आफ्नो आफ्नो हुन्छ नि त होइन. विचार त आफ्नो आफ्नो हुन्छ तर जुन अनुभव गर्छ त्यो एउटा मानव भएर अनुभव गर्छ नि त, एउटा मान्छे भएर अनुभव गर्छ नि त. तपाईँ पनि मान्छे, म पनि मान्छे, मलाई घटेको घटना त भोलि तपाईँलाई पनि हुनसक्छ अथवा विगतमा भयो पनि होला होइन. त्यस्तो खालको अनुभवले गर्दाखेरि सबभन्दा मलाई मेरो सोचमा चाहिँ नि विचार आफ्नो ठाउँमा त छँदैछ, त्यो त सत्य त हो नै, तर त्यो सँगसँगै सबभन्दा अनुभव र अनुभूति नै त्यसको प्राथमिकतामा पर्छ होला भन्ने मलाई लाग्छ है.
हजुर, हामी यो संवादलाई जारी राख्नेछौँ। अहिले फेरि हामी एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि संवादमा फर्किने नै छौँ। अहिले तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
म एउटा छोटो कविता भन्छु। कविताको शीर्षक छ विलीन पुतली। झ्यालको खापामा अडिएर हेर्छु बाहिरको दृश्य, झ्यालको खापामा अडिएर हेर्छु बाहिरको दृश्य, देख्छु घाम र बतासले जिस्क्याउँदै लखट्टिरहेकी पुतली, घामको तातोले जिस्क्याउँछ फुर्र उड्छे ऊ, फेरि बतासले जिस्क्याउँछ अलि पर पुग्छे पुतली, अतालिँदै नजिकिन्छे फुलका पातहरूसँग र सम्झौता गर्छे धेरै थोक, कुलचन्दा सुकेर झुरुम्म हुने पातहरू पुतलीको स्पर्शले बिउतन्छन् कामुकतामा लट्ठिएर ऐठन गर्न खोज्नेहरू, पुतली उड्छे पर पुग्छे विवश हुन्छन् उनीहरू पुतलीका खेल देखेर, दैलो उघार्छु पुतली छेउ पुग्छु हेर्छु अनि छुन्छु उसलाई, छुना साथ पुतली विलीन हुन्छे, झसङ्ग हुन्छु निहाल्छु आफूलाई छाम्छु आफै आफ्नै शिरदेखि पैतालासम्म, छुना साथ छेडभरमै विलीन भएकी पुतली म आफै पुरहेछु, छुना साथ छेडभरमै विलीन भएकी पुतली म आफै पुरहेछु।
हजुर, यो कविता जसरी विलीन पुतली शीर्षकमा कविता रचना गर्नुभयो, यसमा जसरी आफ्ना भावनाहरू व्यक्त गर्नुभएको छ, यसको परिवेश बताउन मिल्छ? यो कविता कसरी सिर्जना भयो या कसरी लेख्नुभयो भन्ने त्यो पृष्ठभूमि केही बताउन मिल्छ?
अवश्य पनि। खासमा यो पुतली पुतली भन्ने बित्तिकै हामी त सानो चिज सम्झन्छौँ र एकदम कोमल सम्झिन्छौँ नि, होइन, बुझ्छौँ नि। पुतली भनेको त कोमल चिज हो त्यो। त्यस्तै एउटा हाम्रो समाजमा कति घटनाहरू घट्छन् ती साना नानीहरूदेखि लिएर, मैले भनेको छु नि, अब जस्तै यहाँ कुलचन्दा सुकेर झुरुम्म हुने पातहरू पुतलीको स्पर्शले बिउतन्छन् कामुकतामा लट्ठिएर ऐठन गर्न खोज्नेहरू, त्यो भनेको उमेरको हिसाबै छैन क्या, यहाँ उमेरको हिसाबै छैन। सानो नानीलाई चाहिँ ठुला ठुला अब उमेर एकदमै वृद्धदेखि लिएर, होइन, त्यस्तो जुन कि अब हामीले त कल्पना गर्न पनि सक्दैनौँ, त्यो यस्तो हुन्छ होला र भनेर हामीले होला र भन्ने प्रश्नमा हामी जान्छौँ। त्यस्तो उमेरमा पनि कतिपय ती पुतली ती साना नानीहरूलाई चाहिँ समाजमा त्यस्तो घटनाहरू घटेको हामी देख्छौँ नि त, होइन,
त्यही घटना हिंसाको,
हजुर हो। त्यो कारणले गर्दाखेरि मलाई कस्तो लाग्यो भने त्यो सानो पुतलीको रूपमा म आफैले नै सम्झेँ कि साँच्चै म त एउटा महिला हो नि त, होइन, म पनि त सानोदेखिबाट अहिले यहाँसम्म आइपुगेँ। अनि त्यस्ता कुदृष्टि राख्ने धेरै हाम्रो समाजमा भेटिन्छन्, होइन, अब यो त्यो नभइकन सबै नराम्रै हुन्छ भन्ने कुरा होइन, तर हाम्रो समाजमा कति घटनाहरू त्यस्तो घटेको हुन्छ नि त, त्यही भावलाई चाहिँ टिपेर त्यो एउटा सानो बालिका र एकदम त्यो उमेर भन्दा पनि बढी भइसकेको कल्पनै गर्न नसक्ने त्यो घटनाहरू देख्दाखेरि त्यतिखेरको स्थितिलाई चाहिँ भनौँ त्यतिखेरको परिस्थितिले यो कविता जन्मेको।
जसरी समाजको यथार्थ चित्रण गर्दै सामाजिक हिंसा त्यसमा पनि महिला हिंसाका विषयलाई जसरी तपाईँले कविता मार्फत प्रस्तुत गर्नुभयो, यो सँगसँगै फेरि सर्जकको एउटा दायित्व पनि बन्छ। विशेष त समाजका घटनाहरू चित्रित गरिराख्दाखेरि त्यसबाट कसरी मुक्ति दिलाउने या कसरी समाजलाई सचेतना जगाउने भन्ने पनि त्यो सर्जकको एउटा दायित्वभित्र पर्छ। अब त्यो सँगसँगै मैले यहाँ जोड्न खोजेको कुरा चाहिँ त्यस्तो कुनै परिवेशमा निर्मित या त्यस्तो कुनै परिवेशलाई समेटेर तपाईँले आफ्नो सिर्जनामा भावनाहरू व्यक्त गर्नुभएको छ भने समाज सचेतना जगाउने हिसाबले या समाजमा जागृति सिर्जना गर्ने हिसाबले कुनै रचना छ भने यही मौकामा सुनौँ।
एउटा यो घटनासँग आधारित एउटा यो कविता छ। यो कविता खास गरी विदेशमा यो ममतालाई चाहिँ जुन हिंसा भयो, जुन उहाँको घटना घट्यो नि, हो त्यो घटना पछाडि चाहिँ मैले यो लेखेको यो खासमा, होइन, म यसलाई सुनाउँछु है त।
हुन्छ, वाचन गर्नुभयो।
अप्रत्याशित आकाशमा चम्कियो बिजुली र झार्यो चट्याङले वजनदार वज्र, आकाशमा चम्कियो बिजुली र झार्यो चट्याङले वजनदार वज्र, एक्कासी ढल्यो मातृ तोको देह, टुक्रा टुक्रा टुक्रिएर विभत्स हृदय विदारक कहाली लाग्दो गरी घट्यो घटना, यति बेला ममताको आँसुले भिजेको छ मातृभूमि, करुणाले थिचेको छ घाँटी, निर्दयको अहमले खोसिएको छ मधुर मुस्कान, प्रत्येक कोपिलाहरूले झारिरहेछन् बिहानी शीतको साटो आँसु, प्रिय सपनाहरू नदेखाउनु अब परदेशी मोह, नस्वीकार्नु परिचय पराईको परिचय, नभासिनु अब यातनामा, नसोध्नु कहिल्यै मृत्युसँग मृत्युको उत्तर।
हजुर, दुखान्त घटनालाई प्रतिबिम्बित गर्दै यस्ता घटना नदोहोरिनको लागि कसरी स्वदेशमै रहने या कसरी आफ्नै परिवेशमा रम्न सकिन्छ भन्ने भावका भावनाहरू व्यक्त गर्दै हुनुहुन्थ्यो। हामी समयको पाबन्दीमा छौँ, धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न त सक्दैनौँ। तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको प्रसङ्गमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
पाठकहरूले मलाई जति माया गर्नुभएको छ अथवा मेरो कृतिलाई माया गर्नु नै मलाई माया गर्नु म ठान्छु। कृतिलाई धेरै माया गरिदिनु भएको छ, अझै पनि यो कृति पढेर अझै पनि माया गरिदिनुहोस्। अझै मलाई अगाडि म कसरी बढ्न सक्छु अथवा मैले अझै राम्रा सन्देशका साथ म अगाडि लेखन यात्रामा कसरी निरन्तर गर्न सक्छु त्यसलाई सुझावको रूपमा अझै पनि मलाई भनिदिनुहोस् भन्ने एउटा चाहिँ म त्यही चाहन्छु।
हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सर, रेडियो नेपाललाई यो मौका दिनुभएकोमा धेरै धेरै आभार प्रकट गर्न चाहन्छु।
हवस्, धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार सुमन थापा सङ्गम। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।